आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रभुको जन्मा
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्ट अभिवादन, जय मसी अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी पहिलो राजा 15 अध्याय र 16 अध्याय अनि 16 अध्यायको 1-28 पदबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी सबभन्दा पहिले मुख्य विषयको रूपमा देख्नेछौ विभाजित राज्यको राजाहरू। पहिलो राजा 15 अध्यायमा दक्षिणी राज्य यहुदाका दुईजना राजाहरूको उल्लेख गरिएको छ, अबियाम र आसा। अबियाम दुष्ट खराब राजा थिए, आसा चाहिँ असल राजा थिए। अनि उही समयमा यस अध्यायमा उत्तरी राज्य इसरायलको दुई राजाहरूको शासनको पनि दिइएको छ। यारोबामको छोरा नादाब, जो आफ्ना पिताको दुष्टता र पाप र भ्रष्टता अनुसार हिँडे, र अर्को चाहिँ बासा हुन्, जसले उसलाई, मतलब नदाबलाई, मारे र उसको जग्गा जमीन आफ्नो हातमा लिए र शासन गरे। त्यसपछि अध्याय 16 बासाको इतिहाससँग निरन्तर जारी रहन्छ। यसपछि उत्तरी राज्य इसरायलको राजाहरूसँग निरन्तर तिनीहरूको वर्णन गर्दै जारी रहन्छ। ती प्रत्येक आफ्नो उत्तराधिकारी भन्दा ज्यादा दुष्ट थिए। तिनीहरू थिए एला, जिम्री, उम्री र अहाब। अहाबले त आफ्नो दुष्टताको, अधर्मको कुख्यात इजेबेलसँग विवाह गरेर झन् धेरै बढाए। अमित्र, 15 अध्यायमा देख्छौ रहबामको मृत्युपछि अबियाम यहुदाको राजा बने। हामीले पहिलो राजा 14 अध्यायको अन्तिम खण्डमा देख्यौं सुलेमानको छोरा रहबामले बेन्यामिन र यहुदाको दक्षिणी राज्यमा शासन गरे, अर्थात बेन्यामिन र यहुदाका कुलहरूमै दक्षिण राज्यमा शासन गरे। भने उत्तरी राज्य इसरायलमा 10 कुलहरूमाथि यरोबामले शासन गरे। यरोबामले एक त्यस्तो व्यक्ति थिए जसले उत्तरी 10 कुलहरूको विद्रोहको नेतृत्व गरेका थिए। अनि मित्र, हामी देख्दछौ कि दुई राज्यहरूको बीचमा गृह युद्ध निरन्तर जारी रह्यो, चलिरह्यो। यो दाजुभाइ बीचको आपसमा लड़ाई थियो र अति नै खराब कुरा थियो। यो भन्दा खराब केही कुरा छैन। हामीले यो पनि देख्यौं कि अझसम्म कोही पनि असल राजा आएको थिएन। भन्नु नै पर्ने हो भने उत्तरी राज्य इसरायलमा कोही पनि असल राजा आएन। तर दक्षिणी राज्य यहुदामा दाउदको वंशबाटको खाली 8 असल राजाहरू आएका थिए। हामी पत्ता लगाउँछौ कि रहबमको मृत्युपछि उसको छोरा अबियाम सिंहासनमा चढे। अबियामलाई अबिया पनि भनिन्दछ। पहिलो राजा 15 अध्याय 1-2 पदमा भनिएको छ, नबातको छोरा यरोबामका शासनकालको 18 वर्षमा अबिया यहुदाका राजा भए र तिनले यरूसलेममा 3 वर्ष राज्य गरे। तिनकी आमाको नाउँ माका थियो। तिनी अबिसालोमकी छोरी थिइन्। मित्र, यो पूरा खण्डभरि केही चाखलाग्दो कुराहरू पत्ता लगाउनुहुनेछ। प्रत्येक समय जब राजाको उल्लेख गरिन्छ, उसको आमाको पनि साथसाथै उल्लेख गरिएको छ। त्यो असाधारण हो। सामान्यतया त्यस फल्लाको पिता को हो, कसको पछि तिनी उत्तराधिकारी भए, यसरी पिताद्वारा कसैको चिनारीको क्रम हुन्छ। तर यस खण्डमा आमाको नाउँ पटक पटक दिइएको छ। किन मित्र? यो यस कारणले दिइएको छ किनभने आफ्नो सन्तानको वा छोराको जीवन प्रभावित गर्ने कामसँग आमाको ठूलो हात थियो र हुन्छ पनि। त्यसकारण मेरो विचार यो हो कि परमेश्वरले प्रत्येक राजाहरूसँग आफ्नो आमाहरूको नाउँ रेकर्ड यस कारणले गर्नुभयो, आफ्ना छोराहरूको दुष्टता, अधर्म र अधार्मिकताको लागि आंशिकको रूपमा आमा जवाबदेही थिइन्। अनि उही समयमा जब राजा असल राजा थिए, आमा आंशिक रूपमा त्यसको उत्तरदायी वा जवाबदेही थिए, जिम्मेवार थिए। तिनले उसको निम्ति उत्तरदायित्वको स्वीकार गर्नै पर्छ। तपाईँ र म आज त्यस्तो दिनमा रहेका छौं। धेरै निन्दा र भर्सना यस्ता जवानहरूको विरूद्धमा ल्याइएका छन् जो आवरा र लफंगा र खराब लतमा फँसेका छन्। म जान्दछु कि समस्या ख्रिस्टियन परिवारबाट पनि पैदा हुन सक्छ, तर सामान्यतया जवान व्यक्तिको पृष्ठभूमिसँग त्यस्तो केही सरोकार राख्नुपर्ने कुरा छ जुनले उसलाई त्यस अवस्थामा धकेलिदिएको छ। साधारण रूपमा यी बदमाश जवान व्यक्तिहरूसँग त्यस्तो आमा हुन्छ जो ती जवान व्यक्तिहरूले जीवनयापन गर्ने तरिकामा र त्यसको निम्ति आंशिक रूपमा जवाबदेह छन्। मित्र, तपाईँ यस वास्तविकताबाट उम्कन सक्नुहुन्न। म जान्दछु कि यो मनलाई नराम्रो पार्ने, खल्लो पार्ने कुरा हो, तर हामीले यो कुरा थाहा पाउनु पर्छ कि आमाले आफ्नो सानो बच्चालाई प्रभाव पार्ने महान अवसर पाउँदछ। यदि सानो बच्चा यो कुरा सोच्न सक्ने आयुमा हुर्के बढ़िसकेको छ कि तिनलाई उपेक्षा गरिएको छ, व्यवस्था गरिएको छ, प्रेम गरिएको छैन भने हुन सक्छ आमाले रोकिएर यस मामलालाई गम्भीरपूर्वक सोच्नुपर्छ। प्रचारक सोसाइटीको, मिशनरी सोसाइटीको अध्यक्ष बन्ने कोशिश गर्नको सट्टामा मण्डलीको कोष अध्यक्ष बन्ने कोशिशको सट्टामा, मण्डलीमा अगुवा बन्ने कोशिश गर्नको सट्टामा र चर्चमा कुनै किसिमको काम गर्नको सट्टामा एक आमाले प्रभुको निम्ति धेरै काम गरिरहेकी हुनेछिन् यदि तिनी घरमा बसेर आफ्ना साना बच्चाहरूलाई अंगालोमा उठाएर उसलाई प्रेम माया गरेर र यो कुरा त्यो सानो बच्चालाई महसुस गर्न लगाए कि कति धेरै उसलाई प्रेम गर्छिन्, वास्ता गर्छिन्। मित्र, यो नै एक कुरा हो जुन आज समाजमा व्यवस्था गरिएको छ। मैले यस विषयमा फाल्टु समय लिए किनभने यो फेरि पटक पटक उल्लेख हुनेछ। प्रत्येक समय जब हामी खराब राजा पाउँछौ उसको आमाको नाउँ पनि दिइएको छ। म सोच्दछु कि परमेश्वर हामीलाई केही भन्न कोशिश गरिरहनु भएको छ। यदि तिनी असल राजा भए उसको आमाको नाउँ पनि दिइएको हुन्छ र त्यसको निम्ति उसलाई श्रेय दिइन्दछ। तीन पदमा भनिएको छ, तिनले पनि तिनी अघिका तिनका पिताले गरेका सबै पाप गरे। तिनको हृदय आफ्ना पिता पुर्खा दाउदको हृदय झैं परमप्रभु आफ्ना परमेश्वरप्रति सम्पूर्ण रूपले भक्त भएन। अभियाम आफ्ना पिताको पाप अनुसार हिँडे, उसले आफ्नो पिताको नमूनाको पछ्याए। उही समयमा बच्चा गलत बाटो हिँड्यो भने पितामाथि पनि दोष आउँछ, पिताले नमूना राख्दछ। अभियाम धेरै असल परिवारमा हुर्के बढ़ेका थिएन, तिनी भ्रष्ट निच पापपूर्ण राजा थिए र यसको निम्ति केही हदसम्म उसको आमा बुबा जवाबदेह छन्। अनि हामीलाई यो पनि भनिएको छ, आफ्ना पुर्खा दाउद झैं परमप्रभु आफ्ना परमेश्वरका विश्वासी भएनन्। दाउद यी राजाहरूको निम्ति मापक वा मानदण्ड भएथे। यो सत्य हो कि दाउद मानव मापक वा मानदण्ड थिए, तर यो मानदण्ड वा मापक परमेश्वरले स्वीकार गर्नुभएको मानदण्ड थियो, मापक थियो। चार पदमा भनिएको छ, तरै पनि दाउदको उत्तराधिकारी हुनलाई एउटा छोरो खड़ा गरेर र यरूसलेमलाई बलियो बनाएर दाउदको खातिर परमप्रभु तिनका परमेश्वरले यरूसलेममा तिनलाई एउटा बत्ती दिनुभयो। मित्र, दाउदको वंश कहिले अन्त हुँदैन। जबसम्म तपाईँ प्रभु येशु कहाँसम्म आउनुहुन्न त्यो त्यहाँ अन्त हुन्छ। ख्रिष्ट पछि तपाईँ दाउदको वंश पछ्याउन सक्नुहुन्न। परमेश्वर भन्नुहुन्छ, म बत्तीलाई निम्न दिने छुइनँ जबसम्म दाउदसँग मैले बनाएको करार पूरा हुँदैन। मित्र, दाउदको वंशबाट एकजना सिंहासनमा आउनेछ जसले संसारलाई शासन गर्नेछ, अनि उही प्रभु येशु हुनुहुन्छ। पाँच पदमा भनिएको छ, किनकि हिती उरियाको विषयमा बाहेक अरू कुरामा दाउदले परमप्रभुको दृष्टिमा जे कुरा ठिक थियो त्यही गरेको थिए र आफ्नो जीवन पर्यन्त उहाँको कुनै पनि आज्ञा उल्लंघन गरेका थिएनन्। किन परमेश्वरले दाउदलाई मानदण्डको रूपमा स्वीकार गर्नुभयो? के उसको पापको कारणले? अहँ होइन, त्यो दाउदको रेकर्डमा कालो धब्बा वा दाग थियो। यद्यपि फुच्चे मानिससँग परमेश्वरमाथि इन्साफ गर्ने काममा कुनै अधिकार छैन, तर यदि तपाईँ परमेश्वरलाई दाउदसँगको उसको सम्बन्धमा इन्साफ गर्न गइरहनु भएको छ भने परमेश्वरले दाउदको बारेमा वास्तवमा के भन्नुभयो सो कुरा बुझ्नुहोस्। पाँच पदमा भनिएको छ, किनकि हिती उरियाको विषयमा बाहेक अरू कुरामा दाउदले परमप्रभुको दृष्टिमा जे कुरा ठिक थियो त्यही गरेका थिए र आफ्नो जीवन पर्यन्त उहाँको कुनै पनि आज्ञा उल्लंघन गरेका थिएनन्। मित्र, उरियाको सम्बन्धमा तिनको पाप उसको रेकर्डमा धब्बा थियो। अरू प्रत्येक कुरामा उसले परमेश्वरको आज्ञा पालन गरे। दाउद निरन्तर पापमा रहिरहेनन्। बाबेलको राजा पापमा निरन्तर बसिरहे। जुन कुरा दाउदले एकपल्ट गरे त्यो बाबेलको राजाले प्रत्येक दिन गर्थे। यसको सम्पूर्ण विचार हाम्रो प्रभुले उडौ पुत्रको दृष्टान्तमा व्यक्त गर्नुभएको छ। मित्र, पुत्र सुँगुरको खोरमा फस्न सक्छ, जाग्न सक्छ, हामीले त्यो बुझ्न आवश्यक छ। तर कोही परमेश्वरको पुत्र त्यस सुँगुरको खोरमा निरन्तर रहँदैन। किन तिनी बस्दैनन्, रहँदैनन्? कारण स्पष्ट छ, तिनी पिताका पुत्र हुन्, तिनी सुँगुर होइन। सुँगुर सुँगुरको खोरमा रहन्छ र त्यसमा मन पराउँछ बस्न, पिताको घरमा रहन चाहँदैन, तर पुत्र पिताको घरमा रहन चाहन्छ। मित्र, यदि तपाईँ निरन्तर सुँगुरको खोर रूपी पापमा रहन चाहनुहुन्छ भने तपाईँ त्यहाँको हुनुहुन्छ, अनि त्यसले तपाईँलाई बताउँछ कि तपाईँ वास्तवमा को हुनुहुन्छ। तर तपाईँ कुनै गल्तीमा सुँगुरको खोरमा पर्नुहुन्छ र आफ्नो हृदयमा परमेश्वरसँग क्षमाको निम्ति पुकार गर्ने इच्छा छ भने उहाँले तपाईँको पुकारको सुन्नुहुनेछ। जब तपाई उहाँ कहाँ फर्की आउनुहुन्छ, उहाँले तपाईँलाई ग्रहण गर्नुहुनेछ। दाउदले गलत काम गरे, तर दाउदले आफ्नो पापको पश्चाताप गरे, स्वीकार गरे। तर महत्वपूर्ण कुरा यो छ कि दाउदको जीवनमा पाइने सबभन्दा ठूलो कुरा परमेश्वरप्रति तिनको आज्ञाकारिता। मित्र, तिनी परमेश्वरको महान व्यक्ति थिए र सम्पूर्ण राजाहरूको लागि संसारिक मापक वा मानदण्ड बने, नमूना बने। छ पदमा भनिएको छ, अबियामको जीवनभरि नै रहबाम र यारोबामको बीचमा युद्ध भइरह्यो। यो गृह युद्धको समय थियो। यो दाजुभाइ बीच आपसको युद्ध थियो र यसले राज्यलाई गम्भीर रूपमा कमजोर पार्यो। अगाडि हामी देख्छौ अबियाम पछि आसा सिंहासनमा आए। 7 र 8 पदमा भनिएको छ, अबियाको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखेका छैनन् र? अबिया र यारोबामका बीचमा युद्ध भइरह्यो अनि अबिया आफ्ना पितृहरूसित सुते र तिनी दाउदको शहरमा गाडिए अनि तिनका छोरा आसा तिनी पछि राजा भए। अबियामले आफ्नो शासनकालमा केही पनि असल काम गरेनन्, दुष्ट काम गर्न भए। तिनी खराब राजा थिए। अहिले तिनी मरे र आफ्नो पितासँग गाडिए। अबियाम पछि उसको छोरा आसा सिंहासनमा आए। अहिले हामी पहिलो असल राजालाई देख्न आइरहेका छौं। 9-11 पदमा भनिएको छ, इसरायलका राजा यारोबामको 20 वर्षमा आसा यहुदाका राजा भए र तिनले यरूशलेममा 41 वर्ष राज्य गरे। तिनकी हजुरआमा अबिसालोमकी छोरी माका थिइन्। आसाले आफ्नो पुर्खा दाउदले गरे जे कुरा परमप्रभुको दृष्टिमा असल थियो त्यही गरे। मित्र, आसाले 41 वर्ष शासन गरे अनि आशाको आमाको नाउ माका थिइन्। के यो चाखलाग्दो कुरा होइन? आशा असल राजा थिए र त्यसको निम्ति तिनले अर्थात आमाले श्रेय पाउँछिन्। फेरि हामी देख्छौं दाउद राजाहरूको निम्ति गलत र सहीको मानदण्ड भए। आशा दाउदको मानदण्ड वा मानकको नापमा नापिए। तिनी अब के गर्नेछन् त? 12-15 पदमा भनिएको छ, तिनले देउता थानमा बस्ने पुरूष वेश्याहरूलाई देशबाट निकालिदिए र तिनले आफ्ना पिता पुर्खाहरूले बनाएका सबै प्रतिमाहरूलाई हटाइदिए। तिनले आफ्नै हजुरआमा माकालाई राजमाताको पदबाट हटाइदिए किनभने तिनले असिरा देवीको एउटा घिनलाग्दो प्रतिमा बनाएकी थिइन्। आशाले त्यो काटेर ढालिदिए र किद्रोन खोल्सामा त्यो जलाइदिए। मित्र, 14-15 पनि हामी पढ्छौं, तिनले डाँडा डाँडामा भएका पूजा गर्ने थानहरू नहटाए तापनि आशाको हृदय आफ्नो सारा जीवनभरि नै परमप्रभुको सम्पूर्ण रूपले सुम्पिएका थिए। तिनले परमप्रभुको मन्दिरमा आफू र आफ्ना पिताले समर्पण गरेका सुन र चाँदी र सामानहरू ल्याए। मित्र, यही नै शुरूमा आशाले गरे। यो आत्मिक जागृतिको समय थियो अनि हामी अगाडि देख्दछौ कि इसरायलका राजा बासासँग युद्ध। 16 पदमा भनिएको छ, तिनीहरूका राजकालभरि नै आशा र इसरायलका राजा बासाको बीचमा युद्ध भइरह्यो। आशाको युद्ध उत्तरी राज्य इसरायलका बासा राजासँग भइरह्यो। यो गृह युद्ध थियो। हामीले भनिएको छ कि आशाले अरू कामहरू पनि गरे। उसले त्यो राज्यलाई खुशी पार्नु परेको थियो जुन उत्तरमा उदय भएर प्रमुख शक्ति भइरहेको थियो। त्यो राज्य आराम थियो। 18-19 पदमा भनिएको छ, तब आशाले परमप्रभुको मन्दिर र आफ्नै राजमहलका भण्डारहरूमा छोडिएका सबै सुन र चाँदी लिए। तिनले आफ्ना अधिकारीहरूका हातमा सुम्पिएर तब्रिमोनका छोरा हेजोनका नाति अरामका राजा बेनहदतका पठाए जसले दमस्कसमा राज्य गर्दथे। मेरा पिता र तपाईँका पिताको बीचमा सन्धि भएझै म र तपाईँको बीचमा सन्धि होस्। हेर्नुहोस्, म सुन र चाँदीको यो कसैले पठाउँदैछु। अब इसरायलका राजा बासासितका तपाईँको सन्धि तोड्नुहोस् र तिनी मबाट वापस भएर जाउन्। आशाले बेनहदतलाई खुशी पार्न सुन र चाँदीहरूको उपहार पठाइदिए आफ्नो राज्यमाथि आक्रमण गर्नबाट अलग राख्न हटाउन आशाले उसँग सन्धि वा सम्बन्ध बनाए अनि यो सम्भवत एक कुरा थियो जुन उसले गल्ती काम गरेथे। अनि 22 पदमा भनिएको छ, तब आशा राजाले सारा यहुदालाई एउटा हुकुम दिए, कसैलाई पनि नछोडिकन र तिनीहरूले त्यहाँ बाँसले प्रयोग गरेका ढुङ्गा र काठहरू लगे। ती ढुङ्गा काठहरू प्रयोग गरेर आशा राजाले बेन्यामिनको गेवा र मिस्पालाई पनि निर्माण गरे। आशाले यी सबै निश्चय नै सुरक्षाको निम्ति गरेथे। यसपछि हामी अगाडि देख्छौ, आशापछि यहोशापात सिंहासनमा आए। 23 र 24 पदमा भनिएको छ, आशाको राज्यकालका अरू घटनाहरू र तिनका सबै उपलब्धिहरू र तिनले गरेका सबै कार्यहरू र निर्माण गरेका शहरहरू के ती यहुदाका राजाको इतिहासको पुस्तकमा लेखेका छैनन् र? तापनि तिनको वृद्धावस्थामा बिरामीले गर्दा तिनका खुट्टा कुँजा भए। तब आशा आफ्ना पितृहरूसित सुते र तिनका पुर्खा दाउदको शहरमा उनीहरूसँग तिनी गाडिए अनि तिनी पछि तिनका छोरा यहोशापात राजा भए। अगाडि हामी देख्छौ कि यहोशापात तिनी पछि अर्को असल राजा आएको देख्छौ। यसपछि हामी तुरन्तै उत्तरी राज्य इसरायलको राज्यको बारे पनि देख्नेछौ। नदाबलाई बासाद्वारा मारिन्दछ र बासा राजा बन्दछ। नदाब यरोबामको छोरा थिए। 25 र 26 पदमा भनिएको छ, यहुदाका राजा आशाको दोस्रो वर्षमा यरोबामको छोरा नदाब इसरायलका राजा भए। तिनले इसरायलका 2 वर्ष राज्य गरे। तिनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे र इसरायललाई तिनका पिताले गर्न लागेका पापमा चलेर तिनकै चालमा तिनी हिँडे। नदाब दक्षिणी राज्य यहुदाको राजा आशाको शासनको दोस्रो सालमा शासन गर्न आरम्भ गरे। नदाबले 2 वर्ष शासन गरे र तिनी पनि भ्रष्ट परमेश्वरको बागी दुष्ट राजा थिए। अनि 27 पदमा भनिएको छ, इसाखारको घरानाका अहियाका छोरा बासाले तिनको विरूद्धमा षड्यन्त्र रचे र नदाब र सबै इसरायलले घेरिराखेको पलिस्तियरको शहर गिबतोनमा तिनलाई हिर्काएर मारे। तपाईँ सोच्नुहुँदो हो, उत्तरी राज्य इसरायल भित्र त शान्ति थियो तर त्यहाँ त्यो थिएन। आशा र बासा बीच त आफ्नो पूरा जीवनभरि नै युद्ध चलिरह्यो। निरन्तरताको गृहयुद्धले दुवै राज्यहरूको स्रोत शक्ति र साधन कमजोर तुल्यायो, जुनले गर्दा वरिपरिका राज्यहरूले आफ्नो शक्तिको मुनि तिनीहरूलाई फेरि अधीनतामा ल्याए। तिनीहरूलाई पटक पटक दक्षिणबाट मिश्र र उत्तरबाट असुर र आरामबाट आक्रमण गरिए। यी मानिसहरूले कति पनि आफ्नो चाल बदल्ने छैनन्। यसपछि हामी देख्छौ बासा मर्दछन् र एला र जिम्रीको शासन आरम्भ हुन्छ। यस बिन्दुसम्म उत्तरी राज्य इसरायलमा बासाले अरू राजाहरूभन्दा लामो समयसम्म शासन गरे। उसले 24 वर्ष शासन गरे। तर हामीलाई भनिएको छ कि यस मानिसलाई पनि हटाउन आवश्यक पर्यो किनभने उसले खराब र दुष्ट काम गरे। अगमवक्ता यहुद्वारा बासाको विरूद्धमा परमेश्वरको वचन यसरी आयो, 1 राजा 16:1-4 पदमा भनिएको छ, त्यसपछि बासाको विरूद्धमा हनानीका छोरा यहुका परमप्रभुको यो वचन आयो, मैले तलाई धुलोबाट उठाएर मेरो प्रजा इसरायलको अगुवा तुल्याए, तर यारोबामको चालमा हिँडेर तैले मेरो प्रजा र इसरायललाई पाप गर्न लगाइस् र तिनीहरूका पापहरूद्वारा मलाई रिस उठाइस्। यसै मैले बासा र त्यसको घरानालाई भस्म पार्न आँटेको छु र म त्यो घरानालाई नबाको छोरा यारोबामको घराना जस्तै तुल्याउने छु। बासाको घरानाको शहरमा मर्नेहरूलाई चाहिँ कुकुरहरूले खानेछन् र वनमा मर्नेहरूलाई चाहिँ आकाशका पंक्षीहरूले खानेछन्। यो राजाको जीवनमा निराश दुखद अवधि थियो। बासाले यारोबामको घरानाको पापहरू बाँड्न चुनेकोले गर्दा उसले कठोर दण्डमा दण्डको बाँड्नेछ, यतिसम्म कि तिनीहरूको शरीर कुकुर र चराचुरुङ्गीको आहार हुनेछ। 6-8 पदमा भनिएको छ, यस प्रकार लेखिएको छ, बासा आफ्ना पिताहरूसित सुते र त्रिसामा गाडिए, अनि तिनका छोरा एला तिनी पछि राजा भए। त्यस बाहेक परमप्रभुको दृष्टिमा गरेका सबै खराबी र तिनले गरेका कामहरूद्वारा उहाँलाई रिस उठाएको र यारोबामको घराना जस्तै भएको कारणले अनि तिनले त्यसलाई नाश गरेको कारणले पनि बासा र तिनको घरानाका परमप्रभुको यो वचन हनानीको छोरो यहु अगमवक्ताद्वारा आयो। एलाले 2 वर्ष मात्र शासन गरे किनकि उसको रथको सेनापति जिम्रीले षड्यन्त्र रचेर उसको विरूद्धमा विद्रोहको अगुवाई गरे। 9 र 10 पदमा भनिएको छ, तिनका अधिकारीहरू मध्येका एकजना आधा रथ सेनाका सेनापति जिम्रीले तिनको विरूद्धमा षड्यन्त्र गरे। त्यसबेला एलाले तिर्सामा आफ्नो राजमहलको जिम्मावाल आर्साको घरमा मद्यपान गरिरहेका थिए। यहुदाका राजा आशाको 27 वर्षमा जिम्रीले भित्र पसेर तिनलाई हिर्काएर मारे। तिनै जिम्री तिनी पछि राजा भए। जब एला मध्यले माथिएका थिए जिम्री गएर उसलाई मारे। यो यस्तो देखिन्छ कि उत्तरी राज्य इसरायलमा षड्यन्त्रकारीहरूको कारण कोही पनि सुरक्षित थिएन। जिम्रीले एलालाई मारेपछि शासन गर्न आरम्भ गरे, तर हामी देख्छौ कि जिम्रीले पनि लामो समयसम्म शासन गर्न पाएनन्, खालि सात दिनसम्म मात्र। पन्ध्र पदमा भनिएको छ, यहुदाका राजा आसाको सताइसौं वर्षमा जिम्रीले सात दिनसम्म तिर्सामा राज्य गरे। त्यस बेला सेना चाहिँ पलिस्तियरको सहर गिप्तोन नजिकको छाउनीमा थिए। अर्को षड्यन्त्रले जिम्रीलाई पनि खतम पारी छोड्यो। सत्र र अठार पदमा भनिएको छ, तब ओम्री र तिनीसँग भएका जम्मै इसरायलीहरू गिप्तोनबाट हटेर तिर्सालाई घेरे र सहर लिएको देख्ने बित्तिकै जिम्री राजमहलको किल्लाभित्र पसे र तिनले राजमहलमा आगो लगाइदिए, यसरी तिनी जलेर मरे। मित्र, राज्यको लागि यो खराब अन्धकारका दिनहरू थिए, अनि झन खराब दिनहरू त आउन बाँकी नै छन्। त्यसपछि हामी देख्छौ तिम्नी र ओम्री इसरायलका प्रतिद्वन्दी राजाहरू हुन्। ओम्रीको षड्यन्त्र उसलाई राजाको रूपमा राख्न सफल भएपछि अर्को समस्या खड़ा भयो। ओम्रीको अर्को प्रतिद्वन्दीले राजाको रूपमा दावी गरे, उसको नाउँ तिम्नी थियो। एक्काइस र बाइस पदमा भनिएको छ, त्यसपछि इसरायलका मानिसहरू दुई दलमा विभक्त भए। मानिसहरू मध्ये आधाले गिनतको छोरा तिम्नीलाई राजा बनाउनलाई सहयोग गरे र आधाले चाहिँ ओम्रीलाई सहयोग गरे। तर ओम्रीको पछि लाग्नेहरू गिनतको छोरा तिम्नीको पछि लाग्नेहरू भन्दा अझ शक्तिशाली थिए। यसैले तिम्नी मरे र ओम्री राजा भए। ओम्रीले तिम्नीलाई मारेर ओम्रीले शासन गरे। उसले बाह्र वर्षसम्म शासन गरे, अनि तिनी पनि अरू राजा जस्तै खराब राजा थियो। पच्चीसदेखि अठाइस पदमा हामी पढ्छौं, तर ओम्रीले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही नै गरे, र तिनले आफूभन्दा अघिका सबै राजाहरू भन्दा पनि अझ बढी पाप गरे। तिन नबातको छोरा यारोबामको सारा चाल र उनको पापमा चले, जुन पाप उनले इसरायललाई गर्न लगाएका थिए, र जसले गर्दा तिनीहरूले आफ्ना घिनलाग्दा प्रतिमाहरूद्वारा परमप्रभु इसरायलका परमेश्वरलाई रिस उठाएका थिए। ओम्रीको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्य र तिनका उपलब्धिहरू के ती इसरायलका राजाको इतिहासको पुस्तकमा लेखिएका छैनन्? र ओम्री आफ्ना पितृहरूसित सुते र सामरियामा गाडिए, अनि तिनी पछि तिनका छोरा आहाब राजा भए। अनि मित्र, अर्को दिन हामी निरन्तर यो इतिहासलाई जारी राख्नेछौ। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।